आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, आज पनि यहाँ सबैलाई यस बाइबल अध्ययन कार्यक्रममा हार्दिक स्वागत छ। आज हामी बाइबल अध्ययन हितोपदेश 5 अध्यायदेखि लिएर 6 अध्यायको 11 पदसम्मबाट अध्ययन गर्नेछौ। मित्र, यो हितोपदेश 5 अध्याय बडो ध्यानपूर्वक पढ्नुहोस् र तपाईँ पत्ता लगाउनुहुनेछ कि उसको परिवारको निमित्त शुद्ध पवित्र जीवन जिउन सल्लाह दिइएको छ। यो एक प्रकारको परमेश्वरले दिनुहुने सेक्स एडुकेशन अर्थात यौन शिक्षा हो। मलाई परमेश्वर बाटोको यो शिक्षा मनपर्छ, जुन आज यौन शिक्षाको विषयमा शून्य शिक्षा भन्दा उत्तम छ। परमेश्वर भनिरहनु भएको छ कि पवित्र जीवन पछिबाट परिवारको निमित्त जिउनुपर्छ। आज परिवारहरूमा धेरै समस्याहरू त्यहाँ शुरू हुँदैन। ती धेरै समस्याहरू विवाह हुनभन्दा पहिले नै पूर्व यौन क्रियामा आरम्भ भएको हुन्छ। त सबभन्दा पहिले हामी देख्नेछौ परमेश्वरको यौन शिक्षा। हितोपदेश 5 अध्याय 1-2 पदमा लेखिएको छ, हे मेरो छोरा, मेरो बुद्धिमा ध्यान दे र मेरो अन्तर्दृष्टि वचनहरू ध्यानसित सुन। यसरी तैले विवेकलाई कायम राख्नेछस् र तेरो ओठले ज्ञानको रक्षा गर्नेछ। हे मेरो छोरा, यो फेरि जवान मानिसलाई सम्बोधन गरिएको छ। बुद्धिले जवान मानिसलाई आफ्नो पाठशालामा स्कूलमा आफूबाट शिक्षा सिक्न आउनलाई आग्रह गर्दछ। अगाडिका अध्यायमा चेतावनी चाहिँ दुष्ट मानिसको विरूद्धमा थियो, यस अध्यायमा चेतावनी बिरानो स्त्रीको विरूद्धमा या वेश्याको विरूद्धमा हो, जो व्याभिचारिणी स्त्री थिइन्, जो बाहिर मुलुकबाट आएकी अन्य जाति स्त्री थिइन् र त्यहाँ इसरायलमा वेश्यावृत्तिको पेसाको निम्ति आएकी थिए। कुनै पनि इसरायली स्त्री वेश्या बन्नु हुँदैनथ्यो। व्यवस्था अनुसार वेश्यालाई ढुङ्गाले हानेर मारिन्दथ्यो। तर जब इसरायल परमेश्वरबाट टाढा भौतारी गयो, तिनीहरू झन्झन धेरै भन्दा धेरै नीच अति नै अनैतिकतामा डुब्दै गए। यसको परिणामस्वरूप कोही कोही इसरायलीहरू पनि वेश्या बने, जुन हितोपदेश 2 अध्यायको 17 पदमा संकेत गरिएको छ, जहाँ भनिएको छ, त्यसले आफ्नो बाल्य अवस्थाको शिक्षालाई त्यागेकी छ र आफ्ना परमेश्वरको करारलाई भुलेकी छ। त्यस मामलामा त्यस स्त्रीलाई अझै बिरानो विदेशीको रूपमा विचार गरिन्दछ, किनभने जहाँसम्म परमेश्वरसँगको तिनको सम्बन्धमा तिनी बिरानो वा परदेशी हुन्। अनि 3-6 पदमा भनिएको छ, किनभने व्यभिचारी स्त्रीको ओठबाट महचो हुन्छ र त्यसको बोली चाहिँ तेलभन्दा चिप्लो हुन्छ, तापनि अन्तमा त त्यो स्त्री पित्त झै तितो र दुईधारे तरवार झै लाग्ने हुन्छ। त्यसको खुट्टा मृत्युको बाटोतिर ओह्रालो लाग्छ, त्यसको पाइला सोझै पतालतिर लागेको हुन्छ। त्यसले जीवनको मार्गतिर ध्यान दिदिन, त्यसको चाल कुटिल छ, तापनि यो कुरा त्यसले थाहा गर्दिनन्। मित्र, यहाँ अनैतिक स्त्रीको विशेषता दिइएको छ, जुनले आफैलाई अन्त्यमा विनाशमा लाँदछिन् र अरूलाई पनि विनाशमा लाँदछिन्। ज्यादातर वेश्यावृत्तिको पेसा गर्ने स्त्रीहरूसँग संक्रामक यौन रोग हुन्छ, जुन मध्ये आजकल देखिने सुनिने सबभन्दा भयानक रोग हो एड्स। यो पनि एक यौन संक्रामक रोग हो। विभिन्न कारणमध्ये यो रोग विशेष गरी अवैध यौन सम्पर्कद्वारा आउँछ। यहाँ हितोपदेशकार भन्छन् विशेष गरेर जवान केटाहरूलाई कि हामी त्यस प्रकारका कुराहरूबाट सावधान रहन आवश्यक छ र त्यसको निम्ति हामीलाई परिणामसहित चेतावनी दिन्छन्। 7-11 पदमा भनिएको छ, अब हे मेरो छोरा हो, मेरो कुरा सुन र मैले भनेका कुराहरूबाट तर्केर एकातिर नलाग, त्यस्ती स्त्रीदेखि टाढा बस, त्यसको घरको ढोका नजिक नजाओ, नत्र त तिमीहरूले आफ्नो उक्तम बल परायलाई दिन्छौ र तिमीहरूको उमेर निर्दयको हातमा पर्नेछ। विदेशीहरूले तिमीहरूको सम्पत्तिमा चयन गर्नेछन् र तिमीहरूका पसिनाको कमाइ चाहिँ अर्कैको घरमा भरिभराउ हुनेछ। जीवनको आखिरी समयमा तिमीहरूले विलाप गर्नेछौ, जब तिमीहरूका मासु र छाला गलिसकेका हुनेछन्। ओ, यो जवान मानिसलाई कस्तो चेतावनी दिइएको छ यहाँ! यसले यौन संक्रामक रोगको आखिरी परिणामको तस्विर दिन्छ। आखिरमा जब शरीर क्षीण हुन्छ, हाड र छाला मात्र हुन्छ, त्यहाँ विलाप शोक हुनेछ। आज पश्चिमी मुलुकमा मात्र होइन तर हाम्रा मुलुकमा पनि यौन संक्रामक रोग हैजाको रूपमा फैलिरहेको छ। अनि 12-14 पदमा भनिएको छ,
तब तिमीहरूले भनेछौ, हाय, मैले अनुशासनलाई कसरी घृणा गरे र सुधार हत्कीलाई मेरो हृदयबाटै लत्याए। मैले मेरो गुरूहरूको आज्ञा पालन गरिन र मेरो प्रशिक्षकहरूको कुरामा ध्यानै दिन म पूरै सर्वनाशको खाडलमा आइपुगेको छु र सारा समुदायको सामु निन्दित भएको छु। मित्र, यो कुराको याद राखौं कि परमेश्वरको ठट्टा हुने छैन। जुन कुरा तपाईँ छर्नुहुन्छ त्यो नै तपाईँ कटनी गर्नुहुनेछ। परमेश्वरले यहाँ वर्णन गर्नुहुन्छ कि त्यस प्रकारको जीवनको अन्त के हुनेछ त। म विश्वास गर्दछु कि आज धेरै मानिसहरूले पहिले नै यो कुराको कटनी गरिरहेका छन् जुन तिनीहरूले छरेका थिए। आज कुनै पनि मुलुकमा वा समाजमा वा परिवारमा, विशेष गरेर ख्रिस्टियन परिवारको सम्बन्धमा भ्रष्ट, नीच, घृणित अनैतिकताहरू परमेश्वरको वचनको शिक्षाको कमीबाट उब्जेको छ। परमेश्वरले पति र पत्नी बीच हुनुपर्ने सम्बन्धको बारेमा भन्नुहुन्छ। यहाँ हामी देख्छौ विवाहलाई अति नै उच्च स्तरमा ल्याइएको। त अगाडि हामी देख्नेछौ विवाहको पवित्रता। 15-17 पदमा भनिएको छ, आफ्नै कुण्डको पानी र आफ्नै कुवाबाट बगेको पानी पिए, कि तेरो कुवाको पानी सड़कतिर र तेरो खोलाको पानी बजारहरूतिर बग्न दिने? त्यो तेरै निम्ति मात्र होस्, परै त्यसको हिस्सेदार पटक्कै हुन नपाओस्। अर्को शब्दमा, तपाईँले खालि आफ्नो धर्म पत्नीसँग शारीरिक सम्बन्ध कायम राख्नुपर्छ र तपाईँको आफ्नो सन्तान आफ्नै पत्नीबाट हुनुपर्छ, विदेशी स्त्रीबाट होइन। र 18-19 पदमा भनिएको छ, तेरो फुहारा आशीर्वादी होस्, तेरो युवा अवस्था कि पत्नीसित त आनन्दित हो, मायालु मृगी र राम्री हरिणी झैं त्यसकै स्तनमा त सन्तुष्ट बन, त सधैँ त्यसको प्रेममा मोहित भइरहेस। हे मेरो छोरा, त किन वेश्याको मोहमा फसस, त किन अर्काकी पत्नीलाई आलिङ्गन गर्छस्? मित्र, यी पदहरूले विवाहमा प्रेमको वर्णन गर्दछ र परमेश्वरको वचनले यो स्पष्ट गर्दछ कि विवाहमा शारीरिक प्रेम र यौन सम्बन्ध प्रेम पवित्र बनाइनु पर्दछ, उच्च स्तरमा ल्याइनु पर्दछ। त्यस्तो समय थियो यी कुराहरूको बारेमा कुरा गर्नु अति नै निषेध र शरमको कुरा। यद्यपि अरू त के विवाहित मानिसको बीचमा घृणित र गन्ध अनैतिकता काम भए तापनि तिनीहरूको उल्लेख गरिँदैनथ्यो। के तपाईँले यो कुराको ध्यान दिनुभयो कि कसरी परमेश्वरले विवाहमा शारीरिक प्रेमको वर्णन गर्नुहुन्छ? परमेश्वरले यसलाई अति नै उच्च स्तरमा उठाउनुहुन्छ। यो कुराको याद राखौं कि विवाह परमेश्वरको परमेश्वर स्वयंद्वारा योजना गरिएको थियो र मानव जातिको कल्याण र भलोको निम्ति मानव परिवारलाई दिइएको थियो। हाम्रा दिनमा अनैतिकताको कारण हो विवाहबाट मुक्त हुने कोशिश। परमेश्वरको सन्तानको लागि ख्रिस्टियन परिवार मण्डली र ख्रिस्ट बीच सम्बन्धको तस्विर हो। तपाईँ त्यो भन्दा उच्च र त्यो भन्दा पवित्र सम्बन्ध तपाईँ पाउन सक्नुहुन्न। त्यही कारण यो कुरा देख्न भयप्रद कुरा छ कि अरू त के मण्डलीमा ख्रिस्टियन दम्पतिहरू पनि आपसमा विच्छेद भइरहेका छन्, फुटिरहेका छन्। यो घटना केवल एक वा दुई मामलाहरू मात्र घटेन, यो धेरै धेरै पल्ट घटिरहेको छ। यसले मण्डलीलाई परमेश्वरको सामने दिन र नम्रताको साथ प्रार्थनामा हुन र के कुरा गलत भइरहेको छ त्यो कुराको पत्ता लगाउन उत्प्रेरित गर्नुपर्दछ। यो त्यो कुराको संकेत हो कि परमेश्वरको वचनले मानिसहरूको जीवनमा काम गरिरहेको छैन, यसले मण्डलीका ती सदस्यहरूको जीवनहरूमा प्रभाव पारिरहेको छैन। हिब्रू 13:4 पदले भन्छ, विवाह सबैको बीचमा आदरको योग्य मानियोस् अनि ओछ्यान निष्कलंग रहोस्, तर व्याविचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुनेछ। परमेश्वरले विवाहलाई अद्भुत सम्बन्ध भन्नुहुन्छ। यो उच्च र पवित्र हो र यसलाई अशुद्ध अपवित्र कुराको रूपमा व्यवहार गर्नुहुँदैन। तर तस्विरको अर्को पट्टिको ध्यान दिनुहोस्, व्याविचारीहरू र परस्त्रीगामीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। म एक मण्डलीमा धेरै वर्ष पहिले थिएँ सेवाको लागि र त्यहाँका प्राय सबै सदस्यहरूलाई म राम्ररी चिन्दथे। त्यस मण्डलीको एकजना मानिस मका आएर घोषणा गरे कि उसले आफ्नो प्यारी पत्नी र प्यारो छोरालाई छोडेर अर्को स्त्रीलाई लिएर भाग्न गइरहेका छन्। तिनीहरू सबै मण्डलीका सदस्यहरू थिए र तिनीहरू सत्य विश्वासीहरू थिए या थिएनन् केवल परमेश्वरले मात्र जान्नुहुन्छ। म त्यस बेला जवान प्रचारक थिएँ र धेरै बेर सम्झिएपछि, सल्लाह दिएपछि आखिरमा मैले उसको त्यस किसिमको गलत कदमको निम्ति परमेश्वरबाट खराब परिणामको बारेमा चेतावनी दिए। ऊ क्रोधमा उठेर मलाई भने, के तपाईँ मेरो उद्धारको लुट्न कोशिश गरिरहनु भएको छ? मैले उत्तर दिए, दाई, यदि तपाईसँग उद्धार छ भने म तपाईँको उद्धारको मुक्तिको लुट्न कोशिश गरिरहेको छुइन, तर म यो तपाईँलाई भन्न चाहन्छु र म भन्छु पनि कि तपाईँले यो कुराको याद गर्नुभयो कि यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्न भने तपाईँले त्यस्तो तरिकामा व्यवहार गर्नुहोस् जस्तो कि शैतानको सन्तानले गर्दछ। यदि तपाईँ परमेश्वरको सन्तान हुनुहुन्छ भने कुनै दिन परमेश्वरले तपाईँलाई छडी लगाउनुहुनेछ, कोरा लगाउनुहुनेछ। अनि मलाई यो कुरामा निश्चय छैन, अरू त के, उहाँले तपाईँको जीवन पनि लिन सक्नुहुनेछ। त्यो मानिस क्रोधले फुल्यो र दाडा किर्दै गएर अर्को स्त्रीलाई भगाएर लग्यो। पछिबाट मैले देखेँ कि ती दम्पतीहरू सबभन्दा निराश, दुखी, अशान्ति र विश्रामहीन र अप्रिय दम्पती भए। तिनीहरूले पछुतो गरे, भाग्यलाई धिकारे, तर समय पहिले नै ढिलो भइसकेको थियो नगर्नुपर्ने काम गरेर। तिनीहरूले परमेश्वरको न्यायको काटे। पत्रुसले पतिहरूलाई अर्ती दिन्छन्, पहिलो पत्रुस 3:7 पदमा, जीवनका अनुग्रहका साझा हकदारहरू सम्झी पत्नीहरूलाई आदर गर्दै बुद्धिमानसित उनीहरूसँग बस र तिमीहरूको प्रार्थना नरोकियोस्। यो खास परीक्षा हो, जाँचो। जब पति र पत्नी मिलेर एकसाथ बस्छन् तिनीहरूसँग एक आपसमा आनन्द, आत्मविश्वास र भरोसा हुन्छ र आपसमा मिलेर प्रार्थना गर्न सक्छन्, आपसमा प्रेम गर्न सक्छन् र त्यस्तो परिवारले मण्डली र ख्रिस्टको सम्बन्धको प्रतिनिधित्व गर्दछ। मित्र, म तपाईँलाई यो भन्न चाहन्छु कि परमेश्वरले त्यस्तो परिवारलाई आशिष दिनुहुनेछ। ओ, यो कति धेरै महत्वपूर्ण छ। र 20:21 पदमा भनिएको छ, हे मेरो छोरा, त किन वेश्याको मोहमा फसस्? त किन अर्काको पत्नीलाई आलिङ्गन गर्छस्? किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ। यो अति नै चाकलाग्दो पद हो। 21 पद, किनभने मानिसको चाल त सधैँ परमप्रभुको दृष्टिमा रहिरहन्छ र उहाँले त्यसका सबै मार्गहरू जाँच्नुहुन्छ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ, परमेश्वरले हामीलाई सधैँ हरपल हेरिरहनु भएको छ। र 22:23 पदमा भनिएको छ, दुष्ट मानिसको खराब कामले त्यसलाई पासुमा पार्छ र आफ्नै पापको बन्धनमा त्यो जेलिन्छ। ताडनाको अभावले त्यो मर्नेछ, आफ्नै असीम मूर्खताले त्यसलाई भरमाउनेछ। परमेश्वरले भन्नुहुन्छ कि त्यहाँ लेखा दिने दिन आउनेछ। त्यो मानिसले सोच्दछ कि पापबाट बिना दण्ड उम्कन सक्नेछन्। परमेश्वर भन्नुहुन्छ कि कोही पनि बिना दण्ड आफ्नो पापसँग उम्कन सक्दैन। मानिसको आफ्नै अधर्मले उसलाई पक्रनेछ र ऊ आफै पापको फासोमा फस्दछ, पापको पासोमा फस्दछ। त्यो आज धेरै विश्वासीहरूले बुझ्न धेरै आवश्यक छ। यसपछि हामी अध्ययन 6:1-11 पदसम्मबाट पनि हेरिहालौं। यो 6 अध्यायले धेरै विभिन्न विषयहरूको समेट्दछ। त्यो केही असल सल्लाह अर्थीसँग आरम्भ हुन्छ, जुन आज बिजनेस वर्ल्ड, वाणिज्य संसारको लागि असल छ। चाहे क्रिस्चियन होस् चाहे अक्रिस्चियन, यिनीहरू केही असल व्यापार सिद्धान्तहरू हुन्। परमेश्वरले उद्धार पाएका साथै उद्धार नपाएकाहरू सम्पूर्ण मानव जातिको निम्ति धेरै असल सल्लाह दिनुभएको छ। त आज हामी हितोपदेश 6:1-11 पदबाट मात्र देख्नेछौ असल व्यापार सिद्धान्त। हितोपदेश 6:1-2 पदमा भनिएको छ, हे मेरो छोरो, यदि त आफ्नो छिमेकीको जमानी बसेको छस् वा कसैसँग बाचा बाँधेको छस् भने, यदि आफ्नो प्रतिज्ञाको वचनले त फसिस र आफ्नै मुखको वचनले पासोमा परिस भने। उसले केही कुराको उल्लेख गर्छन् जुन हरेक समय असल सल्लाहहरू छन्। कहिले पनि परदेशीहरूसँग सहकर्मी बन्नु हुँदैन। उद्धार नपाएका मानिसले यो सल्लाह आफ्नो व्यापारमा पछ्याउन सक्छ अनि यो उसको निम्ति सहायक र लाभकारी पनि छ। अनि 3 पदमा भनिएको छ, तब हे मेरो छोरा, आफूलाई जोगाउन मैले भने जस्तै गर, किनकि त आफ्नो छिमेकीको पन्जामा परेको छस्। आफूलाई नम्र तुल्याएर झट्टै जा र छिमेकीसँग खुरन्दार विन्ती गर। अब त्यस व्यक्ति कहाँ जान डराउनु हुँदैन जससँग कसैको निम्ति जमानी बसेको छ र हरेक कुराको ठिकठाक गर्नुपर्दछ, सोझ्याउनु पर्दछ। अनि 4 र 5 पदमा भन्छन्, आँखामा निन्द्रा पर्न नदे र पटल बन्द हुन नदे, शिकारीको हातबाट हरिण उम्के झैं, ब्याधको पासुबाट चरा फुत्के झैं, तैले आफूलाई मुक्त गर। विश्राम नलिकन चाँडो भन्दा चाँडो हरेक कुरालाई सोझ्याउनु पर्छ, छिटो भन्दा छिटो। तपाई पासुमा परेको चरा जस्तै हुनुहुन्छ, यदि तपाईले कसैको बन्दकी बस्नु भएको छ र कुनै परदेशको जमानी बस्नु भएको छ भने त्यो चेतावनी हो। अहिले उसले सकारात्मक पक्षको पेश गर्छन्। केवल कोही व्यक्ति आफ्नो व्यापारमा के गर्दछ वा वाणिज्य संसारमा के भन्छ त्यसमा मात्र चतुर हुनुहुँदैन, तर उसले कमिलाहरूबाट केही कुराहरू सिक्नु पर्दछ। छदेखि आठ पदमा भनिएको छ, ए अल्छे, कमिला कहाँ गएर त्यसको चाल ढंगेर र बुद्धिमानी बन, त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ। साना कमिला अति नै महान शिक्षक हुन्। कमिलाले हामीलाई महान सत्यताको प्रकट गर्न सक्छ। एक सत्यता यो हो कि व्यापारमा त्यो अति नै धेरै परिश्रमी हुन्छ। त्यो नै एक कुरा हो परमेश्वरको सन्तानले साना कमिलाबाट सिक्नु पर्दछ। कमिला त्यो काम गराईमा व्यस्त रहन्छ जुनको त्यसको जीवनमा अति नै महत्व छ वा महत्वपूर्ण छ। त्यसले ठण्डा यामको लागि खाना सञ्चय गर्दछ, भविष्यको निम्ति पहिले तयारी गर्दछ र यसको निम्ति कमिला व्यस्त हुन्छ। आज ख्रिस्टियनहरूको बीचमा एक सबभन्दा ठूलो पाप अल्छीपन हो, अनि धेरै अल्छे व्यक्तिहरू ख्रिस्टियन सेवामा पूर्णकालीन सेवामा भएको पाउँदछौ। हामी सबैले आफैले आफैलाई यो प्रश्न सोध्न आवश्यक छ कि हाम्रा बाँकी बचेका समयमा हामी के गर्छौ? के हामी परमेश्वरको वचन पढ्छौं? के हामी परमेश्वरको वचनको अध्ययन गर्दछौ? म सोच्दछु कि आज सेविकाईमा त्यो अल्छीपना एक श्राप हो। मित्र, आज हामीलाई परमेश्वरको वचन अध्ययन गर्ने काममा, प्रार्थना गर्ने काममा कति धेरै समय बिताउन आवश्यक छ। हामी हरेक अल्छे विश्वासीहरूको निम्ति सिक्नुपर्ने पाठ छ साना कमिलाहरूबाट। अनि नौदेखि एघार पदमा भनिएको छ, ए अल्छे, त कहिलेसम्म सुतिरहन्छस्? त कहिले आफ्नो निन्द्राबाट जाग्छस्? क्षणिक सुतै र क्षणिक उघाइले हात बाँधेर केही बेरको आराम गराइले दरिद्रता त माथि डाकु झैं र अभाव चाहिँ हतियार भिरेको मान्छे झैं आइलाग्नेछ। अनि यो भौतिक संसारिक अभाव साथै आत्मिक कुराको अभाव पनि हुन सक्छ, दरिद्रता आउँदछ। यो नै हालत आज धेरै सुतुवा ख्रिस्टियनहरूको स्थिति छ। त्यसकारण तिनीहरू आत्मिक रूपमा अति नै धेरै दरिद्र छन्। परमेश्वरले हामीलाई आफ्नो वचनद्वारा आशिष दिनुभएको होस्।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ। प्रिय श्रोता, यतिन्जेल तपाईँले टीडब्ल्यूआर नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6 79। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6 79, 98 4705 6 79। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।